السلام عليكم ورحمة الله وبركاته. الحمد لله والصلاة والسلام على رسول الله صلى الله عليه وسلم. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين. صدق الله العظيم. قال رسول الله صلى الله عليه وسلم: الدعاء هو العبادة. وقال عليه السلام: الدعاء مخ العبادة. وقال عليه الصلاة والسلام: الدعاء سلاح المؤمن، أو كما قال عليه السلام. محترم بزرگوں اور عزیز بھائیو، پچھلے ڈیڑھ دو مہینوں سے مسلسل آپ حضرات نے برادر محترم سے استفادہ کیا ہے اور بعض دیگر اہل علم ساتھیوں سے، آج ہم آپ حضرات کی خدمت میں ضابطے کی تکمیل کے لیے کچھ باتیں دعا کے باب میں ذکر کر رہے ہیں. دعا ایک عبادت ہے، جیسے نماز عبادت ہے، جیسے روزہ عبادت ہے، جیسے زکات اور حج عبادات ہے، جس طریقے سے طواف کعبہ عبادت ہے، جیسے مناسک کے حج عبادات ہیں، جس طرح قربانی عبادت ہے، عبادت ہونے کا مطلب ایسے ہی دعا بھی عبادت ہے. ایک حدیث میں وضاحت سے حضور صلی اللہ علیہ وسلم نے فرمایا: الدعاء هو العبادة. دعا عبادت ہی ہے. جیسے اور عبادات کے احکام ہیں، ایسے ہی دعا کے بھی احکام ہیں. ایک دو جگہ نہیں، بیسیوں مقامات پر، سینکڑوں مقامات پر پروردگار عالم نے دعا کا حکم دیا ہے. دعا کے معنی بلانے، پکارنے، مدد مانگنے اور اپنی ضروریات کے تکفل اور تکمیل کے لیے اپنے حاجات اور احتیاجات حق کے حضور میں پیش کرنے اور اللہ کو ان ضروریات کو پورا کرنے والا سمجھنا ہے. جس طریقے سے عبادت ہونے کا مطلب کیا ہوتا ہے، عبادت ہونے کا مطلب یہ ہوتا ہے کہ جو چیزیں عبادت سمجھی جاتی ہیں اور وہ اللہ ہی کے لیے برتی جاتی ہیں، اللہ ہی کے لیے برتی جاتی ہیں، برتاوا صرف اللہ کے لیے ہو سکتا ہے، ان عبادات کے تقاضوں کا اور ان کے طرق کا جو استعمال ہوتا ہے یا برتنا ہوتا ہے، وہ صرف اللہ کے لیے ہوتا ہے. غیر اللہ سے ہو برتاؤ نہیں ہو سکتا. جس طرح جیسے مثلا رکوع اللہ اصطلاحی رکوع اللہ کے لیے ہے, غیر اللہ کے لیے اس طرح کا رکوع نہیں کیا جا سکتا. جیسے سجدہ اللہ کے لیے ہے, غیر اللہ کو سجدہ نہیں کیا جا سکتا. بعض لوگ غلط فہمی کا شکار ہوتے ہیں کہ جب رکوع اور سجدے کی بات آتی ہے تو تعظیم اور عبادت کا فرق کرتے ہیں. تو فرق تو کر سکتے ہیں, مگر مسئلہ بھی یاد رکھنا چاہیے. اگر غیر اللہ کو سجدہ عبادت سمجھ کر کریں تو شرک ہوتا ہے, اور غیر اللہ کو سجدہ تعظیم سمجھ کر کریں تو حرام ہوتا ہے, جائز نہیں ہوتا. بعض لوگ عظمت کے راستے سے جواز کے دائرے میں بھجوانا چاہتے ہیں, کسی کے پاس بھی نہیں ہے, نہ سنیوں کے پاس نہ بریلویوں کے پاس, مگر برا ہماری نادانیوں کا سمجھنے کو تیار ہی نہیں. مسئلہ پھر ایک بار سن لیجئے, اگر عبادت کے لیے سجدہ ہو تو شرک ہوتا ہے, اور اگر تعظیم کے لیے سجدہ ہو تو حرام ہوتا ہے غیر اللہ کے لیے. تو جو چیزیں اللہ کے لیے برتی جاتی ہیں وہ غیر اللہ کے لیے نہیں برتی جاتی ہیں. ان کا برتاوا ان کے ساتھ, ان کا برتاوا ان کے ساتھ, ان کے استعمالات اعمال کی نزاکتیں مخلوقات کے ساتھ, اور خالق کے جو احکام ہیں, مالک کے جو احکام ہیں وہ ان کے ساتھ. اسی طرح اللہ نے کہا کہ اقرار اور وعدہ کرو, ایاک نعبد و ایاک نستعین, مدد صرف مجھ سے مانگیں گے کسی اور سے نہیں. جی اگر نبی بھی نماز پڑھ رہا ہوگا تو اس کو یہ اعتراف کرنا پڑے گا, شہید بھی نماز پڑھ رہا ہوگا تو اس کو یہ ضروری ہوتا ہے اس عہد و پیمان کو باندھنا, یہ اقرار کرنا. صدیق بھی نماز پڑھ رہا ہے تو اس کو سورہ فاتحہ پوری پڑھنی ہے, اور صالح موجود ہے, اولیاء ہیں, غوث ہیں, قطب ہیں, بدل ہیں, وتد ہیں, مخیر ہیں, ابرار ہیں, صلحاء ہیں, اینا مکتومین ہیں, ابرار ہیں, اخیار ہیں, اولیاء ہیں. چاہے تم خطب الارشاد رہو, چاہے تم خطب تقوین رہو, دنیا کی کسی ولایت کا نام آپ لے لیجئے, اس کو ہر فرد کی یہ ذمہ داری ہوگی کہ جب وہ نماز ادا کرے گا تو نماز میں سورہ فاتحہ پڑھے گا. یہ الگ بات ہے کہ امام کے پیچھے پڑھی جانے والی نمازوں کے اندر سورہ فاتحہ نہیں پڑھا جاتا, امام کی قرات خود کافی ہو جاتی ہے دوسروں کے لیے. لیکن اگر آپ واجب پڑھ رہے ہیں, اگر آپ سنت پڑھ رہے ہیں, اگر آپ نفل پڑھ رہے ہیں, اگر آپ اشراق پڑھ رہے ہیں, اگر آپ چاشت پڑھ رہے ہیں, اگر آپ عوامین پڑھ رہے ہیں, اگر آپ تہجد پڑھ رہے ہیں, جی لاکھوں رکعت نوافل پڑھ رہے ہیں, تو پھر ایسی صورت جی جب نماز کے اندر آپ سورہ فاتحہ پڑھیں گے تو ہر شخص کو اس بات کا اعتراف کرنا پڑتا ہے, ایاک نعبد و ایاک نستعین, عبادت اللہ ہی کے لیے جائز ہے, غیر اللہ کی عبادت نہیں ہو سکتی. ہاں اللہ نعبد, پورے پیغمبروں نے تعلیم دی, اللہ تعبدو اللہ یا, اسی جیسے عبادت کسی کے لیے ہے ایسے ہی مدد مانگنا بھی اللہ ہی سے ہے. حضرت عبداللہ ابن مسعود کی, حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہ کی ایک تفصیلی روایت ہے, میں ان پورے الفاظ کو دہرانے کے موقف میں نہیں ہوں, پھر کسی وقت یقین آپ کی خدمت میں وہ چیز پیش کی جائے گی. لیکن اللہ کے اس روایت میں حضور اکرم صلی اللہ علیہ وسلم کا جو تفصیلی ارشاد ہے, ایک بات اس میں سے یہ ہے, اذا سألت فاسأل اللہ, آپ جو ہے نا حدیث کی معتبر کتابوں میں, کئی کتابوں میں یہ روایت دیکھ سکتے ہیں, یہ سیاہ ستہ کی کتابوں میں دیکھ سکتے ہیں, ترمذی میں دیکھ سکتے ہیں, اور دیگر خود مشکات وغیرہ میں مل جائیں, کچھ اور ریاض الصالحین وغیرہ میں مل جائیں, کچھ اور حدیث کی کتاب تبرانی وغیرہ میں مل جائے گی, مسند احمد وغیرہ میں مل جائے گی, سیاہ کی کتابوں میں بھی مل جائے گی. اس کا ایک جملہ یہ بھی پورے الفاظ دوہرا نہیں سکتے اس روایت کے, इजा सअलत फसअलिल्लाह व इजा इस्तईनत फस्तईन बिल्लाह। जी, जब पूछ सवाल, जब मांगो दुआ करो अल्लाह ही से, जब पूछो अल्लाह ही से, सवाल करो मांगो अल्लाह ही से, और जब तुम मदद मांगो तो अल्लाह ही से, इजा इस्तईनत फस्तईन बिल्लाह। और हजरत पीरा ने फिर महबूब सुबानी शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह तो इस बाब में बहुत ज्यादा शमशीर बेनियाम है, तफसीलात में जाने का मौका नहीं। चाहे आप उनकी किताब बुनियादुत तालिबीन देख लें, चाहे आप उनकी किताब फुतूहुल गैब देख लें, चाहे आप उनकी किताब खुतबात हौसल आदम देख लें, चाहे उस साहेब विलायत की तालीम और तलखीन पूरी उम्मत के जो औलिया ने पेश की, उलमा ने, उन तमाम वजाहतों में ये बात और बात मिल जाएगी, बात भी मिल जाएगा। तो भाई आप दुआ करेंगे जिससे मांगेंगे अल्लाह ही से मांगेंगे, दुआ करना है अल्लाह से करना है। अजीब बात ये है कि एक रिवायत में इसको इबादत का मकसद करार दिया। जब कोई मेवा आप लेते हैं तो एक होता है उसका छिलका और एक होता है उसका मग्ज। छिलका निकाल के हम, अगर आप ये सोच करके, चूंकि मुझे खाना नहीं है इसलिए ये छिलका निकाल के अगर रख देंगे तो आप वो देखेंगे कि चंद घंटों में सड़ के खत्म हो जाएगा, खराब हो जाएगा, काबिल इस्तेमाल नहीं रहे। तो छिलका भी जरूरी होता है, जी मग्ज भी जरूरी होता है। इसका इस्तेमाल अलग होगा, उसका इस्तेमाल अलग होगा। का इस्तेमाल जिनके लिए छिलका इस्तेमाल, बगैर छिलका निकाले आप मग इस्तेमाल नहीं करते, वासी में उसका मुहासिल होता है। इसी तरीके से शरीयत के जो अहकाम है उसमें जाहिर और बातिन दोनों पहलू है। ये इसीलिए जाहिरी अहकाम की तामील भी वाजिब और लाजिम और जरूरी होती है, और इसी तरीके से शरीयत की बातिनी अहकाम जी जो लागू होते हैं वो भी इंतहाई है, जो उन पर अमल पैरा होना जरूरी लाजिम और वाजिब होता है। उसके बगैर आप चल नहीं सकते, सही मानों में कामिल बन नहीं सकते जी। लेकिन जब जाहिर और बातिन की तकसीम करते हैं तो साथियों को समझ में नहीं आता कि साहब ये क्या जाहिर और बातिन क्या, जो भी है शरीयत है खत्म जी। लेकिन मेरे दोस्त अगर मैं आपसे यूं पूछूं, गुस्सा कहाँ वाजिब, गुस्सा कहाँ करना फर्ज है, गुस्सा कहाँ वाजिब है, गुस्सा कहाँ सुन्नत है, गुस्सा कहाँ मुस्तहब है, गुस्सा कहाँ मकरूह है, गुस्सा कहाँ हलाल है और गुस्सा कहाँ हराम है, बता सकते हैं हदबंदियां? और अगर कोई बता दे ये काबिले मुबारकबाद है, मैं उसके लिए कलिमात तहनियत इस्तेमाल करूंगा। और अगर कोई ये बता दे ये मोहब्बत सबसे ज्यादा किससे होनी चाहिए, अगर अल्लाह ही से मोहब्बत करना है तो फिर बीवी से मोहब्बत क्यों, फिर बच्चों से मोहब्बत क्यों, माँ से मोहब्बत क्यों, बाप से मोहब्बत क्यों, रिश्तेदारों से मोहब्बत क्यों, गुजरात के मुसलमानों से मोहब्बत क्यों? मतलब ये हुआ कि दर्जात है, जब दर्जात है तो बताना होगा कि मोहब्बत का कौन सा दर्जा फर्ज है, कौन सा दर्जा वाजिब है, कौन सा दर्जा सुन्नत है, और किस सतह से मोहब्बत मुस्तहब है, और मोहब्बत की कौन सी सतह मकरूह है, मोहब्बत का कौन सी सतह इबाहत की है, और मोहब्बत की कौन सी सतह हराम होने की है, नहीं जानेंगे कहाँ जानते हैं? कोई ये समझने को तैयार हो तो ना, हर आदमी तो बस ये समझा हुआ है कि मैं सबसे ज्यादा वाकिफ हूँ, हमको क्या सुनाते हैं? शहवत के इस्तेमाल के मरातब बता देगा कोई? मैं अपने जज्बात तशक्कुर पेश करूंगा उस शख्स के सामने जो शहवत के अहकाम बता दे, नफ्स की ख्वाहिश के अहकाम बतला दे, वो नफ्स जो घुट्टी में पड़ा हुआ है, जिसके ये आमाल का सुदूर जिससे होता रहता है, लेकिन कहाँ इस्तेमाल है कहाँ नहीं, कहाँ फल हो जाता है, कहाँ वाजिब रहता है, कहाँ सुन्नत रहता है, कहाँ शहवत का इस्तेमाल मसनून रहता है, कहाँ शहवत का इस्तेमाल मकरूह रहता है, कहाँ शहवत का इस्तेमाल मुबाह और मुस्तहब रहता है, और कहाँ शहवत का इस्तेमाल मकरूह होता है, और कहाँ हिल्लत का दायरा रहता है, कहाँ हुरमत और हराम का दायरा रहता है, मालूम है एकदम? ये तो दो तीन मिसालें आपको इसलिए देती ताकि ये मालूम हो जाए कि बात इनके भी अहकाम है। हाँ, उसे आप न सर्फ नजर कर सकते न टाल मटोल कर सकते ना ये अनजान बन सकते हैं, इसलिए कि जो चीज लाजिम है जरूरी है उसे सर्फ नजर कैसे करेंगे। तो मिले क्या वक्त बहुत ज्यादा खप जाएगा उन तफसीलात में जाने से। हम आपकी खिदमत में ये बात दर्ज कर रहे हैं कि दुआ करेंगे अल्लाह से। आदम अलैहिस्सलाम ने किससे मांगा? अल्लाह से। किन अल्फाज में मांगा? रब्बना ज़लमना अन्फुसना व इल्लम तग़फिरलना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। आदम अल्लाह से मांगे कि गैरुल्लाह से मांगे? फिर आपने को इतनी भी अकल नहीं है कि कहाँ मांगना है जी, किससे मांगना है, किससे नहीं मांगना है, इतनी छोटी बात भी नहीं मालूम रही। हजरत नूह अलैहिस्सलाम ये 950 साल तक दावत तबलीग का काम करने के बाद अब उस कौम के हक में जब आपको इस बात का दर्जे तयकुन मिला कि अब ये कौम ये न तो अमले सालेह पर आने वाली है और न ये पनपने वाली है, अल्लाह से दुआ कर रहे हैं जो बदुआ वाली सूरत है, रब्बी ला तजर अलल अर्दी मिनल काफिरीन दय्यारा إِنَّكَ إِنْ تَذَرْهُمْ يُضِلُّ عِبَادَكَ وَلَا يَلِدُوا إِلَّا فَاجِرًا كَفَّارًا یہ ربِ غفر لی ولی والدیا، یہ تمام جو دعائیں ہیں یہ کچھ اپنوں کے لیے اور کچھ غیروں کے لیے، اپنوں کو اپنی مناسبت سے، غیروں کو غیروں کی مناسبت سے۔ جو دعا کی حضرت نوح علیہ السلام نے اللہ سے مانگی، غیر اللہ سے مانگی، پھر کیا مطلب ہوتا ہے؟ उम्मत की तरह भटक रही है, ये उम्मत रिवायात में खो गई, हकीकत खुराफात में खो गई। हजरत जी, रात का अंधेरा है, समंदर का अंधेरा है, मछली का अंधेरा है, जुल्मत दर जुल्मत है, तारीकी दर तारीकी है, जुल्मातुम बादुहा फरुखबादिन का मिजदाक है। यूनुस अलैहिस्सलाम को मछली ने निगल लिया है, हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में मौजूद है, महफूज है, सही सालिम है। वो उनका निवाजी मछली आपको निवाला नहीं बना सकी, निगलने का हुक्म था, निवाला बनाकर चाप के हजम करने का हुक्म नहीं था। जब मछली के पेट में वहां रुजू इल्लाह से काम लिया और तुम तो मांगा वहां, तो किससे मांगा? अल्लाह से मांगा कि गैर अल्लाह से मांगा? हजरत सुलेमान अलैहिस्सलाम ने मुल्क किससे मांगा? जिन्नात से मांगा कि शयातीन से मांगा? ये फरमा रबाओं से मांगा, किससे मांगा? अल्लाह ही से मांगा। हजरत दाऊद अलैहिस्सलाम ने किससे मांगा? अल्लाह ही से मांगा। हजरत मूसा और ईसा अलैहिस्सलाम ने किससे मांगा? और अंबिया इकराम अलैहिस्सलाम ने रब्बी इन्नी मग़लूबुन फ़ंतसिर कहकर किससे मांगा था? अल्लाह से मांगा कि गैर अल्लाह से मांगा? इतना छोटा मसला भी समझ में नहीं आता। इज़ा सअलत फ़सअलिल्लाह व इज़ा इस्तअनता फ़स्तईन बिल्लाह। हजरत इब्राहिम और इस्माइल अलैहिस्सलाम, हजरत इब्राहिम ने अपने लिए औलाद की जरूरत महसूस की और 80-90 बरसों तक कुछ औलाद नहीं हुए। ये पौन सदी गुजर चुकी, ये औलाद से गोद भरी नहीं थी, ऐसी सूरत में उन्होंने मांगा औलाद को, तो किससे मांगा? अल्लाह से मांगा अपनी औलाद को, क्या गैर अल्लाह से मांगा? मुवहिद आलम है, तौहीद के अलमबरदार है, अल्लाह के हुक्म को पूरा करने वाले। इन्नी वज्जातु वजिया लिल्लाह, जी इन्नी वज्जातु वजिया लिल्लाह, जी लिल्लज़ी फ़तर अस्समावाति वल अर्ध वगैरह के अल्फाज के जरिए से इन्नी वज्जातु पढ़कर आपने शिर्किया का खलाखमा कर दिया जी, और कुफर और शिर्क को डायनामिट कर दिया और अल्लाह ही की तरफ मुतवज्जे हुए। रब्बी हबली मिन सालिहीन कहकर औलाद मांगी, अल्लाह से मांगी कि गैर अल्लाह से मांगी? फिर हम लोगों का क्या हाल है? उम्मत किधर जा रही है? लोग किधर भटक रहे हैं? ये औरतें तो खैर औरतें, जिहालत की जिहालत दर जिहालत की तारीकियों में ज्यादा सुनने करने के वक्त भी मिलना मुश्किल हो रहा है। अगर जी कुछ मुश्किल नहीं है सही इल्म लेना समझना, इसलिए कि किताबें भी मौजूद है और किताबों सुन्नत भी मौजूद है, उलमा भी मौजूद है, मुफस्सिरीन भी मौजूद है, محدثین بھی موجود ہیں یہ, اور ایسے ہی فقہا بھی موجود ہیں, یہ اسامع فقہ باطن بھی موجود ہیں, دنیا بھر کے اہل علم موجود ہیں. کسی بھی گلی میں, کسی محلے میں, کسی بھی شہر میں آپ کسی نہ کسی طرح سے علم کی کوئی صورت آپ کے سامنے آ جائے گی. لیکن میرے دوست, یہ نہ صرف یہ کہ عورتیں بلکہ مرد بھی ان جو ہے حماقتوں کا شکار ہے کہ جو چیز مانگنے کی ہے وہ اللہ سے مانگنے چاہیے تو غیر اللہ سے مانگ رہے ہیں. حیات اور موت اللہ ہی کی ملکیت میں, یحیی و یمیت وہو علی کل شیء قدیر. مگر اتنا صاف اور واضح عقیدہ موجود ہونے کے باوجود بھی کدھر ہم لوگوں کا ذہن تمک تو یہ مارتے پھر رہے. رزق دینے والے کون ہیں؟ مرض سے شفا دینے والے کون ہیں؟ حضرت ابراہیم علیہ الصلوۃ والسلام نے فرمایا, الذی یطعمنی ربی ویسقین, مجھے کھلانے والے اللہ ہیں, پلانے والے اللہ ہیں. وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ, جب میں بیمار ہو جاتا ہوں تو شفا دینے والے اللہ ہیں. کون بول رہے ہیں؟ اللہ سے مانگا کہ غیر اللہ سے مانگا؟ پھر غلط فہمی کا شکار نہیں ہونا, خدمات کی ضرورت ہے. حضرت ابراہیم اور اسماعیل علیہ السلام نے خانہ کعبہ کی تعمیر کرتے وقت اللہ سے مانگا کہ غیر اللہ سے مانگا؟ ربنا وبعث فیہم رسولا منہم ربی اللہ مقیمین الصلاۃ ارنا مناسکنا وتب علینا, کہے کہ اللہ سے مانگا کہ غیر اللہ سے مانگا؟ تو میرے دوستو سوچئے, مسائل صاف ہیں. اگر دل میں راستی ہو, ضمیر زندہ ہو, عقل میں تھوڑی بہت سوجھ بوجھ ہو اور تحقیق کا جذبہ ہو اور ماننے کا حوصلہ ہو تو کسی بات کو سمجھانے کے لیے آپ کو 60 سال پاپڑ مل رہی ہے. اگر کوئی 40 دن دے دے, کوئی 4 مہینے ساتھ ہو جائے, کوئی 6 مہینے ساتھ ہو جائے, کوئی چند صرف دے دے, اصول کے اعتبار سے کچھ چیزیں قرآن و سنت کی روشنی میں سمجھ لے تو اس کو سمجھ میں آ جاتی ہے کہ کون سی چیز کیسے استعمال کرنے کی ہے. فکر کیا ہونا چاہیے, عمل کیا ہونا چاہیے. تو میں حضور اکرم صلی اللہ علیہ وسلم کس سے مانگتے تھے؟ وہ اللہ سے مانگتے تھے کہ غیر اللہ سے مانگتے تھے؟ ربنا آتنا فی دنیا کہہ کر کیا لے, تو مانگے نہیں مانگے. پھر ہم لوگ کس سے مانگے؟ سارے انبیاء کی تعلیم یہی ہے, اذا سال تفس اللہ و اذا استعن تفس تعین مل, کہیں پر استعاذہ کا لفظ ہے, کہیں پر استعانت کا لفظ ہے. ایاک نعبد و ایاک نستعین میں عبادت اور استعانت کے اعتبارات اتنی کھلی ہوئی بات. تو میرے دوست, اللہ سے مانگنا, کن الفاظ مانگنا, آپ کیا ہونا ہے وہ مانگیے. حدیث کے, قرآن کے الفاظ میں, حدیث کے الفاظ میں, احادیث کے الفاظ میں, دعاؤں کے باب میں اگر کسی کو یاد ہو جائے تو ماشاءاللہ, وہ تو نور علی نور ہے. لیکن ایک انفرادی عمل ہے آپ کا, اور آپ اللہ سے دعا کر رہے, آپ دعا اللہ سے کریں. جو مانگ رہے ہیں مانگیے, چھوٹی سے چھوٹی چیز مانگیے, بڑی سے بڑی چیز مانگ, نمک کی ضرورت ہے تو بھی اللہ سے مانگ. ایک ہے سبب کا اختیار کرنا, ایک ہے مثال کے مطابق دکان میں نمک ہے, اللہ میاں سے کہیں کو مانگنا ہو, ہاں نمک کون پیدا کرے؟ دکان پیدا کرے کہ دکان والا پیدا کرا؟ تب اصل مالک کون ہوا؟ دکان والا مالک ہوا کہ پیدا کرنے والا مالک ہوا؟ تو اصل مالک سے پوچھتے کہ دوسرے مالک سے پوچھتے؟ مگر چونکہ ملکیت مجازی کا مسئلہ ہے, اسی لیے آپ امانت کے دائرے میں ڈھنگ سے, اصول سے, رابطے سے, قاعدے قانون سے لیجیے کسی چیز کو. اسی لیے حدیثوں میں آیا ہے کہ اگر تمہاری سینڈل کا تسمہ بھی ٹوٹ گیا تو اللہ سے مانگو. آپ یوں نہیں بولے نا, جی کیا بولے؟ اے بھائی جیب میں پیسے ہیں, سینڈل پاؤں میں ہے, موچی وہاں ہے, یہ پیسے دیا اور یہ سلوایا, مجھے دعاؤں کی ضرورت نہیں. خطاب گئے تک ہارٹ فیل ہو گیا تو جب کیسا کر؟ ایک ہاں ہارٹ اٹیک ہونا ایک ہے, فیل ہونا ایک ہے, یہ بھی ہو سکتا وہ بھی ہو سکتا, گئے تک جیب چوری بھی ہو سکتا, گئے تک موچی مر بھی سکتا ہے نا, یہ بھی ہو سکتا ہے وہ بھی ہو سکتا ہے. جن اسباب پر ہم تکیا کر رہے ہیں اس سبب کو سبب ہی کے درجے میں رکھیے, مسبب کو مسبب کے درجے میں رکھیے, سبب کو سبب بتائیے. سبب کو رب بولنے کا حق نہیں ہے, سبب کو رب بولنے کا حق نہیں، سبب کو سبب کہیے، مسبب کو مسبب کہیے، اور اللہ ہی سے مانگیے، اے لئے چھوٹی سے چھوٹی چیز میں بھی میں آپ ہی کا محتاج ہوں، اور یہ بڑی سے بڑی چیز میں بھی میں آپ ہی کا محتاج ہوں. اسی لیے اللہ نے کہا یا ایھا الناس انتم الفقراء الی اللہ واللہ هو الغنی الحمید، تم سب کے سب فقیر ہو، محتاج ہو. ہاں اگر قرآن کی اس آیت کی روشنی میں اگر ہم آپ سے یہ کہتے پھرے تو فقیر تو فقیر تو فقیر، تو آپ کہیں گے پلٹ کے تو فقیر تیرا باپ فقیر، میرے کو غریب سمجھ رہا کیا، کئی حویلیاں خرید لیتا ہوں. معلوم جاتا کتنے امیر ہیں کتنے غریب ہیں. گجرات کی دنیا پر غور فرمائیے، کروڑ ہاں کروڑ کا، ارب ہاں ارب کا نقصان ہوا ہے. مسلمان نشانہ بنے چھوٹے بچے، چھوٹے بچیاں یہ حمل ثاقب کرائے گئے، بچوں پیٹ چیر کر بچوں کو نکالا گیا، ان بچوں کو پٹک پٹک کر مار دیا گیا. اگر کوئی رکانے کی کوشش کیا تو پولیس کی نگرانی میں گولیوں کا نشانہ بنایا جاتا تھا کہ ان کو نہیں چھیڑنا، مارنے دو، توڑنے دو، باضابطگی کے ساتھ. ایک آدھ واقعہ نہیں ہے، 10-20 نہیں ہے، 100-200 نہیں ہے، 1000-2000 نہیں ہے، ہزار ہاں ہزار انسانوں کی بات ہے. کاروباروں میں تسلی کے لیے 1500 لکھ رہے ہیں. جمعیت علماء ہند کی ایک رپورٹ آئی ہے، مصدقہ رپورٹ، دلی کے کانفرنس میں جو تقسیم کی گئی تھی، اس کو پڑھیے، معلوم ہوتا ہے کہ دکانوں کو کیسے لوٹا گیا، مکانات کو کیسے لوٹا گیا، جائیدادوں کو کیسے لوٹایا گیا، کتنی منظم سازش کے ساتھ لوٹا گیا، باضابطگی کے ساتھ لسٹ بنا کر کس محلے میں کون سے مسلمان امیر ہے، کون غریب ہے، کس محلے میں مال، کون سا مالدار کہاں رہتا ہے، کس محلے میں لڑکیاں زیادہ رہتی ہیں اور کس محلے کے اندر غیر شادی شدہ لڑکیاں ہیں، ان تمام لڑکیوں کو جی اجتماعی جی عصمت ریزیوں کے ساتھ انتہائی اپنا منہ کالا کیا ان لوگوں نے، اور وہ کوئی 1-2-5-10 کی بات نہیں، ایک ایک حملہ 10-10 ہزار اور 20-20 ہزار کے کار سیوک غنڈے کر دیتے. سبھی سربراہ نہ دلندر کی دلندری ختم ہوتی، نہ مودی کا مودی پن ختم ہوتا. جب وقت آئے گا ان بخش ربک لشدید کا، جب معلوم ہوگا کہ کس میں کتنا دم ہے. ایک مظلوم کی آہ بھی لگ گئی تو پھر زمین پر اس کے رہنے کا سوال ہی نہیں ہے. صلات و دعوات مستجابات ناشک فی ہند، تین انسانوں کی دعائیں رد نہیں ہوتی. ایک والد کی دعا اولاد کے حق میں، دوسرے مسافر کی دعا اپنے اہل و عیال بھائیوں اور بہنوں رشتہ داروں کے حق میں، امت مسلمہ کے حق میں، اور خاص طور پر دعوت المظلوم، مظلوم کی دعا. نکل گئی آہ، یقیناً نکلی، ایک کی نہیں، ہزاروں کی نہیں، لاکھوں انسانوں کی آہیں نکلی ہیں. یہ ہزار اتنے آنسو بہے ہیں کہ آپ پہنچ نہیں سکتے، اتنے کروڑ اور اربوں کو نقصان ہوا ہے کہ آپ اس کی تلافی نہیں کر سکتے. صرف تشفی کے لیے 1000-2000 لاکھ 2 لاکھ کروڑ 2 کروڑ کر لے، اس سے نہ مسئلہ نمٹے گا اور نہ مسئلہ پورا حل ہوگا. لیکن پھر جو جذبات کے اعتبار سے ہر ایک اپنے اپنی صلاحیتوں کے ساتھ ساتھ دینا ضروری ہے، اتر واجبات میں سے. وقت تنگ ہے، ورنہ میں رپورٹ سنا تھا کہ اور بھی طبیعت بھی ذرا برابر نہیں چل رہی ہے. تو ملت کے عزیز ہوں، اللہ نے اپنے حبیب صلی اللہ علیہ وسلم کے واسطے سے یہ بات فرمائی، بڑی خاص بات فرمائی ہے، عجیب بات سنو، میں آپ کو دعا کروا رہے ہوں. الدعاء ينفع بما نزل ومما لم ينزل، دعا ان حالات اور احوال اور آفات اور مصائب اور مشکلات کے ضمن میں بھی نفع بخش ہے جو اتر چکے، اور ان حالات اور آفات کے سلسلے میں بھی نفع بخش ہے جو ابھی نہیں اترے. الدعاء ينفع جی بما نزل وبما لم ينزل، ابن حبان کی عطبرانی کی روایت. اس کے بعد اور ایک خاص بولا ہے، کیا فرمایا؟ ان البلاء ينزل، بلائے آسمان سے اترتی ہے، فیلقوه الدعاء، یہ ادھر سے دعا چڑھتی ہے اسے مل جاتی ہے، फयात अलीजान इला योमिल खियामा, उधर से बला उतरना चाहती है, इधर से दुआ कश्मकश में उसको गिरफ्त में रखती है। हदीस में है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इन दोनों की कश्मकश और कुश्ती कयामत तक चलती रहेगी, यानी ये दुआ उस बला को उतरने नहीं देती। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अद्दुआ सिलाहुल मुमिन, दुआ मोमिन का हथियार है। लोगों के पास और तो कोई हथियार है क्या? है आपके पास, हमारे पास क्या होता है दो चार इस तरह की चीजों से? कुछ भी नहीं। अव्वल तो तंजीम नहीं, और तंजीम है तो तरतीब नहीं, तरतीब है तो तंजीम नहीं, इनफरादी है तो इज्तमाही नहीं, इज्तमाही है तो इनफरादी नहीं। जी अमीरों को गरीबों की जरूरत है, गरीबों को अमीरों की जरूरत है, इन दोनों में खलीज बनी हुई है। गरीब कहता है इसका पेट फोड़ो, अमीर कहता है इसकी कमर तोड़ो। मेरे दोस्त काम बनता है, बड़ी बड़ा नाजुक मामला है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अद्दुआ अद्दुआ मुखुल इबादत, दुआ इबादत का मांग है, तो वे अल्लाह से मांगिए। हाँ, और मेरे दोस्तों नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब कोई बंदा अल्लाह से दुआ करता है तो तीन बातों में से कोई एक बात हो जाती है। जैसे हालात अहकाम तो बहुत है, लेकिन एक रिवायत का एक जुज ये है, तीन बातों में से एक बात होती है जरूर। एक है जम्मुन जम्मुन फरुलहू, एक ये होता है कि उस दुआ के करने की वजह से अल्लाह पाक उसके गुनाहों को माफ कर देते हैं, गुनाह को माफ कर देते हैं। या दूसरी बात इम्मा खैर युअज्जल लहू, या ऐसा होता है कि कोई खैर और भलाई की बात पहुंच है मुमकिन है उसका मुकद्दर बन जाती, या तीसरी शक्ल ये होती है और मुद्दखर लहू, या ये होता है कि जो दुआ मांगी गई है वो जखीरा बनाकर आखिरत में रख दी जाती है। आमतौर पर शिकवा शिकायत रहते लोगों को कि साहब हम दुआएं मांगते कबूल नहीं होती। ये दो तीन जुमले अगर वालिद माजिद रहमतुल्लाह अलैह के याद रहे तो बड़ी तशफी होती है, क्योंकि अवाम खवास सभी तबके के लोग रहते हैं, इसीलिए वो दोहराए देता हूँ सादा लफ्जों में। हजरत इरशाद फरमाते थे कि भाई देखो, जब कोई बच्चा आपसे चॉकलेट मांगता है तो आप थैली में से चॉकलेट निकालते हैं दे देते हैं, या उसने कहा कि अब्बा मदरसा जा रहा हूँ एक रुपया दे दीजिए, आप जेब में हाथ डाले निकाले ही दीजिए। इसी तरह जब बंदा अल्लाह से दुआ मांगता है तो अगर अल्लाह पाक मुनासिब जानते हैं तो फौरन इस बात का फैसला करते हैं युअज्जल लहू अल खैर, उस खैर की तकमील के लिए अल्लाह ताजील करके उसके हवाले कर देते हैं, इसकी दुआ कबूल करो। होता है मतलब दुआ मांगा फलां बात हो गई, ये फलां बात हुई थी, फलां काम बन गया, ऐसे होते रहते हैं हालात। एक शक्ल तो ये होती है, दूसरी शक्ल क्या होती है मालूम? उसमें कुछ वक्त दरकार होता है या कुछ शरायत मुतालक रहती है। जैसे मिसाल के तौर पर स्कूल जाने वाला बच्चा अगर अब्बा से मुतवज्जे होके यूं कह लें कि अब्बा आपके हाथ पर जो घड़ियाल है वो दे दीजिए, मदरसा जा रहा हूँ, मदरसा जाता हूँ मदरसा, मगर आपके हाथ की घड़ियाल दे दीजिए, तो वालिद साहब कहते हैं कि है तो तेरे ही लिए मगर सेवन पास होने के बाद, है तो तेरे ही लिए मगर अब नहीं, अब मेरे को मालूम तू लिया कि क्या करता सो। ऐसे ही होता क्या है, जो दुआएं हम जी बार लोग सोचते हम साहब उन्होंने कबूल करते बोलिए बोले मैं दुआ मांगा कबूल नहीं हुई, फिर ये क्या है किस्सा? तो असल में उस वक्त का इंतजार होता है जिस वक्त में देना हिकमत के मुताबिक होता है, कोई शर्त होती है, कोई खास हालत होती है, खास मौके आते हैं, उस मौके पर अल्लाह पाक उन दुआओं को कबूल करते हैं, समझ रहे? ऐसा होता है। और कभी क्या होता है मालूम है, ये जखीरा कर देते हैं, मेरे को ये दो ये दो ये दो ये दो, शौक सुनता है वाह, सुन के कहता है दूंगा मगर शादी हुए बाद देता, जब तेरी शादी होगी ना तो ये भी देता हूँ, एयर कूलर भी देता हूँ, फ्रिज भी देता हूँ, मकान भी देता हूँ, जमीन भी देता हूँ, दुकान भी देता हूँ, तिजारत की चीजें भी देता हूँ, ये जो जो देना है दे देता हूँ, वक्त जी जब वक्त आएगा वो वक्त आएगा तो हम दे देंगे। ऐसे ही जब मुनासिब होता है अल्लाह फैसला करके वो चीज दे दें। कभी क्या होता है मालूम, आने वाली आई हुई बला टलती है। हदीस में है अदुआ यरुद्दुल बला, अदुआ यरुद्दुल बला, दुआ बलाओं को टालता है, दुआ बलाओं को टाल दिए। बाल हदीसों में तो ये है, मुस्तनद हदीसों में ये अदुआ यरुद्दुल कदा, दुआ जो है वो फैसले को भी काट देती है। खजाए मुअल्लक बोलते हैं उसको। हजरत पीरान पीर रहमतुल्लाह अलैह से या किसी वक्त के किसी अल्लाह वाले से एक आम आदमी ने, साहिब इल्म ने पूछा कि हजरत दुआ से तकदीर बदलती है क्या? तो फरमाया कि हाँ अगर लिखा हुआ रहे, हाँ अगर लिखा हुआ रहे, वो भी लिखा हुआ रहेगा, दुआ होगी और ये हालात पैदा होंगे, ये असबाब बनेंगे, ये हालत में तब्दीली आ जाएगी। तो इसीलिए कजा की दो किस्में बताई है बुजुर्गों ने, मुहद्दिसीन की हदीसों की तफसीली जो इतबारात है, एक कजाए मुअल्लक है, दूसरे कजाए मुबरम है। बहरहाल फैसला दुआ इतनी ताकतवर चीज है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुआ जी, या आपकी शहादत की तौलियात मुहद्दिसीन कहते हैं कि कमजोर सबब को भी अल्लाह पाक दुआ के जरिए से उस सबब को ताकतवर बना देते हैं, और तभी ऐसा होता है कि बिना किसी सबब के अल्लाह पाक फैसला कर लेते हैं उस दुआ के एतबार में कि दुआ मांग रहा है मेरा बंदा और मैं जो चाहे कर सकता हूँ, मेरे इख्तियार में है, अल्लाह को कादिर मुतलक है, आलिमुल गैबी व शहादा है, हाजिर और नाजिर है, इल्म गैब जानते हैं, गैब और हाजिर कोई चीज उनसे छुपी हुई नहीं है, न जमाने माजी में, न जमाने हाल में, न जमाने इस्तकबाल में, अल्लाह सारी चीजों को, सारी चीजें अल्लाह की बारगाह में हाजिर और मौजूद है, जो चाहे फैसला कर सकते हैं। इसीलिए इस बात की जरूरत है कि हम दुआओं में मशगूल रहे। नमाजों में कैसे मशगूल रहते हैं? हाँ, दुआ के लिए खास औकात है, दुआ के लिए खास औकात नहीं है, नमाज के लिए वजू शर्त है, दुआ के लिए वजू शर्त नहीं है, ये खास औकात के अंदर तो कोई नमाज पढ़ने का नहीं है, लेकिन दुआ आप हर हाल में कर सकते हैं, चाहे सूरज शुरू हो रहा हो, चाहे आप इस्तवा वाली हालत पर हो सूरज, चाहे गुरूब वाली हालत पर हो। बल्कि बाद हदीसों में तो ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया, या आप ही ने ये बात इशात में किसी साहबी ने पूछा कि या रसूलल्लाह दुआ कब कबूल होती है, तो आपने एक हदीस में दो लफ्ज फरमाए, एक फरमाया जौफुल लैल, रात के अंधेरे में, ये रात के जौफ में, रात के पेट में, रात के औकात में दुआ कबूल होती है। दूसरे फरमाया दुबरा सलावात अल मक्तूबात, जो फर्ज नमाज है ना, उस फर्ज नमाजों के बाद दुआएं कबूल होती है, फर्ज नमाज है उसके बाद की दुआएं कबूल होती है। अगर आप सुन्नत पढ़कर पढ़े तो भी फर्ज के बाद ही होता है, वाजिब के बाद ही पढ़ देंगे तो फर्ज के बाद ही होगा, मगर बाद लोग क्या करते हैं, ना फर्ज पढ़ते, ना वाजिब पढ़ते, ना सुन्नत पढ़ते, ना नफिल पढ़ते, खाली दुआ करते हैं। बोलो कैसा होगा भाई? असल चीज तो हो रहा ना भाई, माँ बाप का हक अदा कर दे, नहीं अदा कर दे, फिर दुआ करे तो कबूल होती। अगर कोई शख्स माँ बाप के हकूक तल्फ कर रहा है तो दुआ कबूल होना तो दूर की बात है। ऐसे शख्स को मरने से पहले दुनिया में अजाब होना जरूरी है। अगर कोई शख्स माँ बाप का नाफरमान है, बागी है, सरकश है, ताबी है, सरकशी है मिजाज में, माँ बाप को गाली देता है, हाथ चलाता है, पाँव उठाता है, लात मारता है, आयल फैल रखता है, गाली गलौज करता है, और आपके दर्जे में है, यानी वो नफरमान अगर चल तरह करने से वो मेरा से महरूम नहीं होता, लेकिन मेरे दोस्त वो नफरमान शुमार होता है। हदीसों में मौजूद है, कोई बात अगले किसी मौके पर हवाले वगैरह दे देंगे कि ऐसे शख्स के लिए दुनिया में मरने से पहले अजाब होना जरूरी है, उसके बगैर उसको मारते नहीं अल्लाह। इसको फिर क्या करना? अगर कैदे हयात है, दोनों मौजूद रहे अल्हम्दुलिल्लाह, दोनों मौजूद नहीं है, एक गुजर गए एक मौजूद है, तो जो गुजर चुके उनके लिए इस्तगफार करता रहे, या खुदा न खास्ता अगर दोनों भी गुजर गए हैं तो फिर ऐसी सूरत में भी तलाफी की शक्लें हैं, ऐसी सूरत में भी तलाफी की शक्लें हैं। अल्लाह ने किसी को महरूम करना नहीं चाहा, मगर बशर्ते किसी तब्दीली हो, इखलास हो, इलाहियत हो, सही जज्बा हो और मान کرنے کا حوصلہ موجود ہو تو اللہ تعالیٰ کسی انسان کو مسلمان کو مایوس نہیں کرتے. تو بھائی دعا کا کام کیا ہے, اتنی اتنی عظیم چیز ہے دعا. اسی لیے میرے دوستو اس دعا کو غنیمت سمجھے, رات کے اندھیروں میں ہو, دن کے اجالوں میں ہو, مستقل وقت دیں آپ اس کے لیے. ہاں اور یہ بھی احادیث نقل کروں گا تو وقت کب جائے گا, دو تین منٹ اضافہ ہو گئے. انشاءاللہ تعالی اس یہ ادھوری بات صحیح لیکن انشاءاللہ تعالی کارگر ہوگی. تھوڑا سا ذہن میں رکھیں, اگر اللہ نے موقع دیا اگلے کسی موقع پر دعا کے باب کو قرآن و سنت کی روشنی میں انشاءاللہ اس باب کو پھر کسی موقع پر عرض کریں گے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.